यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संघीय निजामती सेवा विधेयक टुंगो लगाउन राज्य व्यवस्था तथा सुशासन समितिद्वारा 11 सदस्यीय उपसमिति गठन। अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। नेपालका विभिन्न भाषाको ध्वनि विश्लेषण गर्न पहिलो पटक भाषा प्रयोगशालाको स्थापना। गत माघ महिनामा मुलुकभर 478 आगलागीका घटनामा 22 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क र इजरायलले माग गरेको मृतक बन्धकको शव हमासले फिर्ता नगरेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको चेतावनी। अब समाचार विस्तारमा। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकमाथि छलफल गरी टुंगो लगाउन 11 सदस्यीय उपसमिति गठन गरेको छ। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवड़ाले समितिमा विचाराधीन संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकमाथि छलफल गरी उपसमिति गठन गर्नुभएको प्रस्ताव समितिले पास गरेको हो। छलफलका क्रममा विधेयकको दफा पछि सैद्धान्तिक रूपमा विवाद देखिएपछि समितिका सदस्यहरूको सुझाव अनुसार विधेयक सहमतिका आधारमा टुंगो लगाउन नेपाली कंग्रेसका सांसद दिलेन्द्र बडुको संयोजकत्वमा 11 सदस्यीय उपसमिति गठन गरिएको हो। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको 15 बैठकले चालू आर्थिक वर्षको योजना कार्यक्रम र बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको 9 सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरु योजनालाई कार्यान्वयनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पेश गर्न अनुमति दिएको छ। बैठकले कार्यकारी परिषदको सिफारिशमा सभाको सदस्यमा प्राध्यापक डाक्टर ब्रह्मदेव झालाई मनोनयन गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै हाम्रा धर्मशास्त्रहरूले सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको धारणा व्यक्त गर्नुभयो। हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यविधता देख्न सकिने उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपाल सहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धन सम्बन्धी विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। सन् 1979 नोभेम्बरमा बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो। नेपालका विभिन्न भाषाको वर्ण निर्धारणका लागि ध्वनि विश्लेषण गर्न नेपालमा पहिलो पटक भाषा प्रयोगशालाको स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर आज भाषा आयोगमा एक समारोहको आयोजना गरी स्थापना गरिएको भाषा प्रयोगशालाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा मन्त्री पाण्डेले भाषाभाषीको अध्ययन अनुसन्धानका लागि प्रयोगशाला ऐतिहासिक हुने बताउनुभयो। समारोहमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपालका मौलिक भाषाहरूको आफै अध्ययन गरी मापनहरू तयार गरिनुपर्ने बताउनुभयो। पहिलो पटक नेपालमा स्थापित भाषा प्रयोगशाला सम्बन्धी एक रिपोर्ट संवाददाता यशोदा अधिकारीबाट।
भाषा विचार आदान प्रदानको माध्यम हो। भावनाहरू व्यक्त गर्न जुन पारिभाषिक ध्वनिहरूको प्रयोग हुन्छन् ती सबै मिलेर एउटा पूर्ण भाषाको निर्माण हुने गर्दछ। भाषालाई लिखित रूपमा व्यक्त गर्न लिपिहरूको आवश्यकता पर्दछ। भाषामा कर्ता, कर्म र क्रिया आदिले एकअर्कालाई जोड़िरहेका हुन्छन्। नेपालमा अस्तित्वमा रहेका विभिन्न भाषाहरूको आफ्नै ध्वनि र वर्ण छन्। ध्वनिकै आधारमा वर्ण निर्धारण गरिएपछि भाषाको लेखन पद्धति अघि बढ़ने गर्दछ। हालसालै भाषा आयोगले राष्ट्रपति समक्ष बुझाएको प्रतिवेदनमा नेपालमा 131 भाषा रहेको उल्लेख छ। त्यसभन्दा अरू भाषाहरूका सन्दर्भमा पनि भाषाका अध्येताहरू खोज अनुसन्धानमा लागि परिरहेका छन्। त्यस्ता भाषाको ध्वनि तथा वर्ण निर्धारण गर्न पहिलो पटक नेपालमा भाषा प्रयोगशालाको स्थापना भएको छ। काठमाडौँ स्थित भाषा आयोगको एउटा कोठामा स्थापना गरिएको भाषा प्रयोगशालामा उच्च स्तरको रेकर्डिङ स्टुडियो रहेको छ, जसको माध्यमबाट भाषाहरूको ध्वनि र वर्ण छुट्याउन सकिने बताउनुहुन्छ भाषाविद डाक्टर कृष्ण प्रसाद चालिसे।
ध्वनिको चाहिँ पहिचान नगरिकन हामी वर्ण निर्धारण गर्दाखेरि धेरै समस्याहरू आए। ध्वनिको विश्लेषण गरेर वर्ण निर्धारण गरिसकेपछि त्यसको आधारमा लेखन पद्धतिको विकास गर्ने, अरू विकास गर्दै जान सकिन्छ।
प्रयोगशालामा भाषाहरूको अभिलेखीकरण, अध्ययन, अनुसन्धान र प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। प्रत्येक भाषाको आफ्नै विशेषता हुन्छन्, तर उचित रूपले ध्वनि र वर्ण निर्धारण गर्न नसक्दा कहिलेकाहीँ भाषिक समस्या पनि हुने गरेको छ। भाषा ज्ञान, संस्कृति र सम्पदा पनि हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे भाषा प्रयोगशालालाई ज्ञान जोगाउने हिसाबले प्रयोग गर्नुपर्नेमा जोड़ दिनुहुन्छ।
भाषाको वर्णहरू निर्धारणका क्रममा प्रयासरत छौं, तर ध्वनिको विश्लेषण गर्ने कुरामा हामी चुकेका छौं। यो प्रयोगशाला जुन प्रारम्भ भएको छ, यसबाट लाभ लिने गरी हामी लाग्नेछौं।
हाम्रो मुलुक बहुभाषिक मुलुक हो। यहाँ अस्तित्वमा रहेका कतिपय भाषाहरू लोप हुने अवस्थामा छन्। भाषा रहे पहिचान रहने हुँदा लोपोन्मुख भाषाहरूको खोजबिन गरी पुनर्जागरण गर्नु जरूरी छ। भाषाका बारेमा विश्वमा धेरै अध्ययन अनुसन्धान भएका छन्। भाषिक नियम र पद्धतिहरू निर्धारण गरिएका छन्। नेपालको सन्दर्भमा भाषिक जनगणना मार्फत आफ्नै भाषिक परिभाषा निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर।
210 शब्दमा टेकेर अहिलेसम्म जो समाज भाषा वैज्ञानिक अध्ययन भएका छन्, भाषिक जनगणना एकचोटि चाहिँ हाम्रो देशमा हुनु पर्यो।
भाषा मानव मनका भावना व्यक्त गर्ने सशक्त माध्यम हो। भाषा बिना मानव जीवन कस्तो हुन्छ भनेर हामी कल्पना गर्नसम्म पनि सक्दैनौं। त्यसमा पनि मातृभाषा आमाको काखबाटै सिकिने भाषा हो। प्रचलनमा रहेका त्यस्ता भाषा भाषीहरूका साथै लोप हुने अवस्थामा पुगेका भाषाहरूको समेत भाषा वैज्ञानिक दृष्टिबाट अध्ययन हुनु जरूरी छ। त्यसका लागि भाषा आयोगले स्थापना गरेको भाषा प्रयोगशाला उपयोगी हुने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेकपा माओवादी केन्द्रले जनतासँगको सम्बन्ध सुधारका लागि यही फागुन 12 गतेदेखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ। माओवादी केन्द्रले आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी हुलाकी मार्गलाई आधार बनाएर तराई मधेस जागरण अभियान सञ्चालन गर्ने जानकारी दिएको हो। झापाबाट शुरू हुने जागरण अभियान तराई मधेसका समस्यामा केन्द्रित हुने र चैत 8 गते कञ्चनपुर पुगेर समाप्त हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेश काजी श्रेष्ठको जीवनीमा आधारित व्यक्तित्व योगदान पुस्तकको आज लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अभिव्यक्ति स्वतन्त्रता हनन हुने भनेर सामाजिक सञ्जाल विधेयक विरूद्ध हल्ला गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिले नछाडेको बताउनु भएको छ। पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको आज उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गर्नुभयो। माघ महिनामा मुलुकभर 478 आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ती आगलागीका घटनाबाट 22 जनाको मृत्यु र 87 जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै आगलागीका घटनाबाट 17 परिवार विस्थापित भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट 68 घर, 66 गोठमा क्षति भएको प्रहरी प्रवक्ता आचार्यले बताउनुभयो। ती आगलागीबाट 18,48,00,000 बढ़ीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। सार्वजनिक सेवा प्रसारण नेपालबाट प्रसारित सामग्रीलाई थप जनता केन्द्रित बनाउनु पर्नेमा जोड़ दिइएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको आगामी कार्यदिशा सम्बन्धी रेडियो नेपालमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीको मर्म अनुसार कर्मचारीले आफूलाई रूपान्तरित गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। कानून विज्ञ काशीराज दाहालले पीएसबीले जनतालाई आकर्षित गर्ने खालका सामग्री उत्पादन गर्नुपर्ने भन्दै त्यसबाट जनताको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने किसिमका सूचना दिनुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाबाट फर्काइएका 4 बन्धकको शवमध्ये हमासले बताए अनुसार सिरी विवासको अवशेष प्राप्त नभएको जनाएको छ। इजरायली सेनाले सिरीका 2 छोरा एरियल र कफीरको अवशेष पहिचान भएको तर सिरीको शव प्राप्त नभएको बताएको हो। लडाकु समूहले बन्धक कैदी आदान प्रदान अन्तर्गत हिजो 4 बन्धकको अवशेषलाई रेडक्रस मार्फत इजरायली सेनालाई सुम्पिएको थियो। यसैबीच इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले एक भिडियो वक्तव्यमा हमासले गाजा युद्ध विराम सम्झौताको क्रूर र दुर्भावनापूर्ण उल्लंघन गरेको आरोप लगाउँदै यसको मूल्य चुकाउनु पर्ने धम्की दिनुभएको छ। हमासले भने इजरायली प्रधानमन्त्री नेतन्याहुको धम्की अस्वीकार गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सार्वजनिक निकायहरूको बेरुजु वर्षिनी बढ़दै गएको छ। यसैबीच संघीय संसद सचिवालयले शुक्रबार काठमाण्डुमा आयोजना गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र संसदको भूमिका सम्बन्धी अन्तर्क्रियामा सांसदहरूले महालेखा परीक्षकको प्रतिवेदनले औल्याएका विषयमाथि संसदमा छलफल गरिनुपर्ने धारणा राख्नु भएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूले महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक लेखा समितिमा मात्र नभई संसदमै छलफल गरिनुपर्ने धारणा राख्नुभयो। अन्तर्क्रियामा महालेखा परीक्षक तोयम रायाले बेरुजु बढ़दा सम्बन्धित लेखा उत्तरदायी अधिकारीलाई जिम्मेवार बनाइनुपर्ने र त्यसलाई उनीहरूको कार्य सम्पादन मूल्यांकनसँग जोड्न सक्नुपर्ने सुझाव दिनुभयो। महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन अनुसार 3 तहका सरकारी निकायको हालसम्मको कुल बेरुजु 11.83 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। नेपालको मुख्य व्यापारिक नाका वीरगंजमा रहेको भन्सार कार्यालयले चालू आर्थिक वर्षको 7 महिनामा करिब 95 अर्ब रूपियाँ राजस्व संकलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब 8 अर्बले बढ़ी हो। वीरगंज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा 2.19 अर्ब राजस्व संकलन गर्न सरकारले लक्ष्य तोकेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले नेपाल धितोपत्र बोर्डको रियल नेटवर्थ सम्बन्धी निर्णय पुनर्विचार गरेर शेयर जारी गर्न सक्ने व्यवस्था गरिदिन सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ। धितोपत्र बोर्डको आईपीओ जारी गर्न रियल नेटवर्थ 90 भन्दा बढ़ी हुनुपर्ने भन्ने निर्देशनका कारण विभिन्न 42 जलविद्युत कम्पनीको आईपीओ अनुमति रोकिएपछि इप्पानले संसदको सार्वजनिक लेखा समितिलाई सो बाधा फुकाइदिन अनुरोध गरेको हो। नेपाली बजारमा शुक्रबार सुन्तोलाको 1,70,000 रूपियाँमा कारोबार भएको छ। बिहिबार प्रतितोला 1,71,000 खरिद बिक्री भएको सुन शुक्रबार 1,000 घटेर तोलाको 1,70,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार। दोस्रो संस्करणको भद्रपुर झापा गोल्ड कपमा आयोजक भद्रपुर ब्लेजर्स सेमी फाइनलमा प्रवेश गरेको छ। मेची रंगशालामा शुक्रबार भएको पहिलो क्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई 2-1 गोल अन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमी फाइनलमा प्रवेश गरेको हो। शनिबार हुने दोस्रो क्वार्टर फाइनलमा झापा 11 र चर्च बोइज युनाइटेड बीच खेल हुनेछ। सातौं संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चर्च बोइज युनाइटेड प्रवेश गरेको छ। मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे स्थित शहीद स्मृति रंगशालामा शुक्रबार भएको पहिलो सेमी फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई दुईका विरूद्ध तीन गोल अन्तरले हराउँदै चर्च बोइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। यो जीतसँगै चर्च बोइज गोल्ड कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। प्रतियोगितामा एपीएफले संकटा र चर्च बोइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेका थिए। गत संस्करणमा एपीएफ मच्छेन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो। प्रतियोगिताको दोस्रो सेमी फाइनल शनिबार मच्छेन्द्र फुटबल क्लब र थ्री स्टार बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल यही फागुन 12 गते हुनेछ। अब मौसम। आगामी 24 घण्टामा देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी गण्डकी र कोशी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाड़ी र हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय निजामती सेवा विधेयक टुंगो लगाउन राज्य व्यवस्था तथा सुशासन समितिद्वारा 11 सदस्यीय उपसमिति गठन। अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। नेपालका विभिन्न भाषाको ध्वनि विश्लेषण गर्न पहिलो पटक भाषा प्रयोगशालाको स्थापना। गत माघ महिनामा मुलुकभर 478 आग लागेका घटनामा 22 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क र इजरायलले माग गरेको मृतक बन्धकको शव हमासले फिर्ता नगरेको भन्दै यसको मूल्य चुकाउनु पर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको चेतावनी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।